FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz.
लागू औषध चरेस सहित विरुद्धनगरमा तीनजना पक्राउ, 1 किलो 930 ग्राम चरेस बरामद।
दैलेखको गुराँसे गाउँपालिका 4 मुग्रामा माइक्रोबस दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 15 जना घाइते।
एक प्रतिनिधि, एक प्रदेश सदस्य सहित 52 स्थानीय तहको रिक्त पदको लागि आज उपनिर्वाचन हुँदै कर्णालीको हुम्ला र सल्यानमा मतदान हुने।
र नेपाली महिला भलिबल टोली दक्षिण एसियाली खेलकुद साखको सेमी फाइनलमा प्रवेश, पुरुष टिम भने समूह चरणबाटै बाहिरियो। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशिर केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध चरेस बिक्री गरेको आरोपमा 3 जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर 10 पञ्चकोशी टोली स्थित रहेको दीपचन्द्र होटेलको तेस्रो तलामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर 12 का तुलसा शाही, जुम्ला तातोपानी गाउँपालिकाका 9 शाही, जाजरकोट जुनीचाँदे गाउँपालिका 9 बहादुर शाही रहेको प्रहरीले बताएको छ। उनीहरूले खरिद बिक्रीको लागि ल्याएको लागू औषध चरेस बिक्री वितरण गरेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ। उनीहरूको साथबाट 1 किलो 930 ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ। उनीहरू विरुद्ध अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
दैलेखको गुराँसे गाउँपालिका 4 मुङ्ग्रामा माइक्रोबस दुर्घटना हुँदा 3 जनाले ज्यान गुमाएका छन्। बर्दिया मधुबन नगरपालिका 6 सानो श्रीका 29 वर्षीय नामबहादुर बडुवाल, उहाँका श्रीमती 27 वर्षीय कमला बडुवाल र वीरेन्द्रनगर नगरपालिका 3 तातोपानीका 53 वर्षीय थिरबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। सडकमा पानी जमेको खाल्टो छलाउँदा दुर्घटना भएको, दुर्घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ। सुर्खेतबाट दैलेख हिँडेको VX-10-29 नम्बरको गाडी दुर्घटना हुँदा चालक नरेश शाहित सहित अरू 15 जना घाइते भएका छन्। घाइतेहरूको देउती नर्सिङ र प्रदेश अस्पताल सुर्खेतमा उपचार भएको छ। गाडी सडकबाट करिब 100 मिटर तल खेतमा खसेको छ।
यसैबीच दैलेखमा भएको गाडी दुर्घटनाको कारण तीव्र गति नै भएको प्रहरीले बताएको छ। यता यातायात व्यवसायीहरूले भने सुर्खेत दैलेख सडक खण्डमा चल्ने गाडीबाट प्रहरीले चेकपोस्टमा केही रकम लिएर धेरै यात्रु हुँदाहुँदै छाड्ने गरेको बताएका छन्। उनीहरूले सुर्खेतको कपासे, छेडा, गुरासे लगायतका ठाउँमा चेकपोस्टमा गाडी व्यवसायीले 500 देखि 1000 सम्म रकम तिर्ने गरेको बताएका छन्। प्रहरीले नै गाडीबाट रकम लिने र धेरै यात्रु चढाउने कारणले गर्दा पनि दुर्घटनाका जोखिम बढी हुने गरेको बताइएको छ। यो सडक खण्डमा चल्ने गाडीले महिनावारी रूपमा प्रहरीलाई पैसा दिने गरेको गाडी व्यवसायीहरूले बताएका छन्। यसैबीच पछिल्लो 3 दिनमा गाडी दुर्घटनामा 7 जनाले ज्यान गुमाएका छन्। नेपालमा सरदर दैनिक 7 जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको सरकारी तथ्याङ्क छ। यसैबीच मैले यसै सन्दर्भमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर यादवलाई यसरी दुर्घटना बढ्दै जानुको मुख्य कारण के होला भनेर सोधेको छु।
यो दुर्घटना हुनुको कारण मेन 2-3 वटा हुन्छ। एउटा त अलिक बाटोको साङ्रो भएर बाटोहरू अलिक खराब भएको कारणले पनि दुर्घटना भइरहेको छ। अर्को अलिकति ड्राइभरहरूको अलिकति लापरवाही र अलिकति स्पिडको कारण पनि कुनै कुनै ठाउँमा दुर्घटना हुने गरेको छ। आज पनि अहिले दुर्घटना जुन दैलेखमा भएको छ, जुनमा 15 जना 3 जना मृतक लागे, 15 जना घाइते हुनुहुन्छ, त्यहाँ पनि के भएछ, अलिक स्पिडको मात्रा बढी थियो र बाटो पनि टर्निङमा काट्ने बेलामा पुरै नकाटिकन ड्राइभर काट्न नसकेर त्यो ड्राइभर त्यो तल गएर आज लगभग 100 मिटर तल खसेको रहेछ। त्यसमा 3 जनाको मृत्यु पनि भइसकेको छ र 12-13 जना घाइते पनि हुनु भएको छ। विशेष गरेर के छ भने यो दुर्घटना हुन मेन कारण भनेको एउटा स्पिड, हाई स्पिड, अर्को के भयो भने तपाईँको बाटोहरू एकदमै बाटोहरू खराब भएको कारणले पनि दुर्घटना हुने गरेको छ।
आम मानिसहरूको गुनासो यो छ कि जुन गाडीमा चाहिँ धेरै लोड भएको कारणले, धेरै यात्रु भएको कारणले पनि दुर्घटना हुने गरेका छन् भन्ने पनि छ। तर अब यो प्रहरीले चेक जाँच गर्ने क्रममा नै उनीहरूलाई धेरै लोड भएकोलाई पनि ती गाडी व्यवसायबाट केही पैसा लगेर छोडिदिने भएको कारणले पनि यस्तो खालको समस्या आउने गरेको छ भन्ने कुरा पनि छ नि।
पहिला हुन्थ्यो तर त्यसको लागि हामी व्यापक कार्यवाही पनि गरेका छौँ। अनि गाडीमा ओभरलोड पनि माथि छतमा पनि केही राख्न नदिने, बढी मान्छे भयो भने त्यसलाई ऊ गर्ने पनि झार्ने पनि, र व्यापक रूपमा पनि हामी अहिले त्यो एकदम कारवाही गरिरहेछौँ। जहिले म्याक्सिमम् 1500 जरिवाना पनि गरिरहेछौँ। अब एक्सिडेन्ट यो कम गर्नको लागि हामीले के गरिरहेछौँ भने अब यो ठाउँ ठाउँमा टाइम कार्डहरू, जस्तै कि अब तपाईँको जाजरकोटदेखि उता हाम्रो जुम्ला र मुगुसम्म जाने टाइम कार्ड र दिउँसो यति बजेसम्म चलाउने र यति घन्टामा यो एरिया पास गर्ने भनेर त्यो टाइम कार्डहरू पनि अब यहाँबाट हामी डाइरेक्ट सम्म पनि लागू गर्ने विचारमा छु। किनभने दैलेख अब सबैको हतार हुन्छ, म चाँडै पुगेर फर्कौँ भनेर, त्यस कारणले पनि हेली एक्सिडेन्ट हुने भएको छ। र ओभरलोडको कुरो छ भने त्यहाँ ओभरलोड हामी कडाइका साथ पनि लागू गरिरहेछौँ, र त्यस्तो कुनै कहीँ कसैबाट त्रुटि छ भने त्यहाँ समयमा इन्फर्मेसन गर्छ, त्यसले हामी कारवाही पनि गर्छौँ। र यो जसरी पनि कर्णाली प्रदेशलाई दुर्घटना रहित क्षेत्र बनाउने हाम्रो चाहना पनि छ, र त्यो अनुसार हामी ड्राइभरहरूलाई पनि अहिले क्लास लिने कार्यक्रम, जनचेतनाको कार्यक्रमहरू पनि ल्याएछौँ। योभन्दा अगाडि पनि हाम्रो डिआइसीबाट पनि त्यो ड्राइभरलाई फुलमाला थालाएर अलिकति राम्रोसँग मोबाइल प्रयोग नगर्नुहोस्, राम्रोसँग बिस्तारै जानुहोस् भन्ने हाम्रो कार्यक्रम राखेका छु। र यो अब एक्सिडेन्टहरूलाई न्यूनीकरण गर्नको लागि प्रत्येक यो 10 जिल्लालाई, जिल्लाको ट्राफिक प्रहरीलाई हामीले सबै जति पनि ड्राइभरहरू र खलासीहरू हुनुहुन्छ उहाँहरूलाई एउटा सर्टेनहरू नभने हप्तामा एक दिन क्लास पनि लिने गर्ने, र गाडी चलाउँदाखेरि के कुरा अप्नाउँदाखेरि एक्सिडेन्ट कम हुन्छ भनेर त्यो पनि हामी सुरु गरिसकेका छौँ।
तर सर, यो अब उहाँ व्यवसायहरूकै भनाइ के छ भने अब सुर्खेतबाट दैलेख जाने क्रममा नै सुर्खेतको कपासे, त्यसपछि छेडा, त्यहाँदेखि माथि गएपछि गुराँसे, तिन ठाउँमा चेक पोस्ट छ, धेरै यात्रुहरू गाडीमा बसेकै हुन्छन्। तर हामीले चाहिँ मासिक रूपमा उहाँहरू परिलाई पैसा बुझाउनु पर्ने हामीलाई बाध्यता छ, हामीले पैसा पनि तिर्छौँ भन्ने कुरा पनि उहाँले गर्नुहुन्छ। साँच्चै यो प्रहरीले पैसा नलगेकै हो भनेर चाहिँ तपाईँले कसरी भन्न सक्नुहुन्छ?
होइन, मैले अब के छ भने प्रहरीले हामी जति ओभरलोड भएको गाडीले कारवाही गरिराखेकै छौँ। होइन, अब कुन अब अहिलेसम्म मारा आएको भने यहाँ 3 भइसक्यो, अहिलेसम्म कुनै पनि त्यस्तो व्यापारीले त्यो ट्राफिक प्रहरी चाहिँ प्रहरीले नै फलानु ठाउँमा रोकेर मलाई यसो आर्थिक प्रलोभन माग्यो, यसो गर्यो भनेर कुनैबाट अहिलेसम्म मलाई गुनासो आएको छैन। कुनै पनि यहाँको यातायात व्यवसायी सङ्घले पनि मलाई भन्नुभएको छैन।
यदि चाहिँ त्यो आयो भने के कारवाही चाहिँ गर्नुहुन्छ? यदि त्यस्तो चाहिँ भेटियो
भने हामी इमिडिएट सबभन्दा कडाभन्दा कडा कारवाही गर्नेवाला छु। कुनै पनि पुलिसले कसैसँग आर्थिक प्रलोभन परेर यो गलत काम गरेको छ भने त्यसलाई कडाभन्दा कडा कारवाही गर्छौँ। र अर्को कुरो तपाईँ चेकिङ पोइन्टको भन्नुभयो भनेर, यो चेकिङ पोइन्ट यो पहाडी इलाकामा गर्न एकदम जरुरी छ, स्पिड कन्ट्रोल गर्नको लागि, ओभरलोड कम गर्नको लागि। यति गर्दा गर्दा पनि एक्सिडेन्ट भइरहेछ किनभने सबै ठाउँमा प्रहरी छैन, त्यस कारणले हामी यति पनि उनीहरूले डर पनि हुन्छ कि यहाँदेखि 15 अर्को चेक पोस्ट छ, बिस्तारै जाउँ भनेर अब एउटा टाइम कार्ड लगाउनु पर्ने म जस्तो म पनि यहाँ महसुस गरेका छौँ। र त्यसको बारेमा यातायात व्यवसायीहरूसँग छलफल गरेर हामी यहाँबाट दैलेख यति घन्टामा पुगौँ, त्यो भयो भने अब त्यति घन्टामा पुग्दाखेरि के छ भने एक्सिडेन्ट हुने काम कम हुन्छ फास्ट। कसैले अब यहाँ के छ भने कम्पिटिसनको मार्केट, म अगाडि पुगौँ भनेर म सर्भिस दिउँ भनेर, त्यस कारणले पनि एक्सिडेन्टको मात्रा बढेको छ। अर्को मेन कुरो के छ कि बाटोघाटो नै, अब बाटोघाटो एकदमै साङ्ग्रो बाटो, त्यसमा पनि अलिक घुमाउरो, र त्यसमा पनि ड्राइभरलाई अब कम्पिटिसन म चाँडै पुगौँ भने जुन हतार छ नि त त्यसलाई अलि नियन्त्रण गर्नको लागि टाइम कार्ड, र तपाईँले भन्नुभयो यो आर्थिक प्रलोभनमा परेको, जहाँबाट कुनै पनि अलिकति प्रुफ सहित प्रमाण आयो भने म त्यसलाई कडाभन्दा कडा कारवाही गर्छु।
उहाँ हुनुहुन्थ्यो प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर यादव, भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले लागु चरेस सहित वीरेन्द्रनगरमा तीनजना पक्राउ, 1 किलो 930 ग्राम चरेस बरामद, दैलेखको गुराँस गाउँपालिका 4 मुग्रामा माइक्रो बस दुर्घटना हुँदा 3 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, नेपाल राष्ट्रिय मगर संघले सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला स्तरीय वृहत भेलाको आयोजना सम्पन्न गरेको छ। नेपाल राष्ट्रिय मगर संघ सुर्खेतले आयोजना गरेको भेलामा सहभागीहरूले मगरहरूको हक र अधिकारको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले नेपाली कङ्ग्रेसको कान्छो भातृ संस्थाको रूपमा रहेको राष्ट्रिय मगरलाई बलियो बनाउन सके मात्र कङ्ग्रेस बलियो हुने बताएका छन्। सहभागीहरूले गाउँ गाउँमा अब मगर संघ विस्तार गरेर निष्क्रिय सदस्यहरूलाई पनि सक्रिय बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली कङ्ग्रेसको विधानले मगरहरूलाई धेरै अधिकार दिएको भन्दै अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले मगर समुदायले लोकतन्त्र प्राप्तिका लागि धेरै सङ्घर्ष गरेको स्मरण गर्दै अब कङ्ग्रेसलाई बलियो बनाउने जिम्मेवारी पनि मगर संघकै काँधमा आएको उल्लेख गर्नुभएको छ। नेता थानीले वर्तमान द्वितीयको सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको भन्दै सरकारको हालत अहिले टिट लाग्दो अवस्थामा पुगेको बताउनुभयो। उहाँले अहिलेको सरकार कम्युनिस्ट नभएर कमाउ खाउने सरकार भएको आरोप समेत लगाउनु भएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले मगर समुदायले देशको लागि ठूलो योगदान गरेको भन्दै अब आफ्नो लागि लड्नुपर्ने समय आएको बताउनु भएको छ। यस्तै नेपाली कङ्ग्रेस सुर्खेतका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टले एकता र जिम्मेवारीका साथ अगाडि बढ्न मगर समुदायलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय महामन्त्री इच्छु राणा मगरले द्वितीयको सरकारको गलत कामका विरुद्ध मगर समुदाय एक भएर लड्ने बताउनु भएको छ। उहाँले नेपाली कङ्ग्रेसको सिद्धान्त र आचरण, नेतृत्व विकास तथा राजनीतिमा मगर समुदायको विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो। कार्यक्रममा बदलिँदो राजनीति परिस्थितिमा अबका दिनमा मगर समुदायले आफ्नो पहिचान राख्न के कस्ता काम गर्ने भन्ने बारेमा जानकारी समेत गराइएको थियो। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, सचिव टो बहादुर रावत, महिला सङ्घका पार्वती गिरी, क्षेत्रीय सभापति खड्ग पोखरेल, लालवीर भण्डारी, सहक्षेत्रीय सभापति नारायण कोइराला, दलित सङ्घ सुर्खेतका अध्यक्ष भीमसाई परियार लगायतको सहभागिता रहेको थियो। कार्यक्रम नेपाल मगर सङ्घ सुर्खेतका अध्यक्ष कर्णबहादुर राणाको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको खाली 52 पदका लागि आज उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार 37 जिल्लाका 247 मतदान स्थल र 537 मतदान केन्द्रमा अहिले 7 बजेपछि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पुरा भएको र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। कुनै पनि शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिकुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आह्वान गर्नुभएको छ। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना बनाइएको छ। प्रदेशसभातर्फ प्रतिनिधि सभातर्फ 21, प्रदेशसभातर्फ 43 र स्थानीय तहका विभिन्न पदका लागि 273 उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। यस निर्वाचनमा 454,114 जना मतदाता रहेको बताइएको छ।
यसैबीच उपनिर्वाचन हुने कर्णालीको हुम्लाको खार्पोनाथ र सल्यानको कुमा गाउँपालिका वडा नम्बर 5 आज मतदान हुँदैछ। बिहान 7 बजेदेखि सुरु हुने मतदान प्रक्रियामा 5,026 जना मतदाता ले सहभागिता जनाउँदैछन्। हुम्लाको खार्पोनाथ गाउँपालिका र सल्यानको कुमाक गाउँपालिकाको वडा नम्बर 5 आज निर्वाचन हुन लागेको हो। सल्यानको कुमाक गाउँपालिका वडा नम्बर 5 1,839 मतदाता रहेका छन्। सरस्वती माध्यमिक विद्यालय झारकाँडालाई मतदान स्थल तोकिएको छ। मतदान केन्द्र कमा 952 र ख मतदान केन्द्रमा 887 मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख हरिबहादुर बुढाथोकीले बताउनुभयो। दुवै क्षेत्रमा नेकपा र कङ्ग्रेस बीच नै प्रतिस्पर्धा हुने बताइएको छ। यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि नेपाली कङ्ग्रेस र नेकपाको नै बीच प्रतिस्पर्धा हुने बताइएको छ। 2074 वैशाख 31 सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कङ्ग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएकाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
कर्णाली साहित्य समाजले कर्णाली प्रदेशकै सबैभन्दा ठुलो राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ। नगद 50,000 राशिको यो पुरस्कार यस वर्ष महेश थापाले लेखेको मरिचिकालाई प्रदान गर्न लागि को संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभएको छ। यसै गरी साहित्य समाजले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरू मध्येबाट छनौट गरेर कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कालीकोटका बुद्धिसागरलाई प्रदान गर्ने निर्णय पनि गरेको छ। साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज साधना सम्मान दैलेखका स्रष्टा एवं पत्रकार श्यामल अधिकारीलाई प्रदान गरिनेछ। प्रत्येक वर्ष नेपालभरिबाट प्रकाशित हुने साहित्यिक कृतिहरू मध्येबाट छनौट गरेर एउटा कृतिलाई नगद 50,000 राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गरिने अधिकारीले बताउनु भएको छ।
कर्णाली प्रदेशको हुम्ला सहित 4 जिल्लामा हिमपात शुरू भएको छ। हुम्लाका साथै जुम्ला डोल्पा र मुगुमा पनि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको उत्तरी नामका गाउँपालिकाको उच्च हिमाली भेगमा अत्याधिक हिमपात भएको स्थानीयवासीले बताएका छन्। यस्तै सदरमुकाम सिमिकोट र आसपासका डाँडा हिउँले ढाकेका छन्। जुम्ला डोल्पा र मुगुका विभिन्न ठाउँमा पनि हिमपात भएको छ। हिमपातसँगै चिसो बढे पनि बाली सप्रिने भन्दै किसान भने खुसी भएका छन्। पोहोर कार्तिकमै हिमपात भए पनि यसपालि भने केही हप्ता ढिला हिमपात सुरु भएको हो।
चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन्। मनमोहन कार्डियो सेन्टरमा पत्रकार सम्मेलन गरेर उनीहरूले ओलीको स्वास्थ्य अवस्था पहिलेभन्दा चाँडो र राम्रो सुधार हुँदै आएको बताएका हुन्। प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले स्वास्थ्यमा राम्रो सुधार भए पनि अझै कम्तीमा 1 हप्ता अस्पतालमै राखिने बताउनु भएको छ। घाउ निको हुन हुन कम्तीमा 10 दिन लाग्ने भएकाले अझै 1 हप्तासम्म आइसियूमै राखेर उपचार गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ। चिकित्सकहरूले एपेन्डिसाइटिस पाकेर पुरै पेटमा संक्रमण फैलिन पुगेकाले नियमित र कडा निगरानीमा राख्नु परेको बताएका छन्। मृगोलाले पनि काम गर्न छाडेपछि 2 पटक प्रधानमन्त्रीको डायलिसिस गरिसकिएको छ। प्रधानमन्त्री ओले गत मङ्गलबार अस्पताल भर्ना हुनुभएको हो। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 8 किलो सुनसहित 2 चिनिया नागरिक पक्राउ परेका छन्। हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका उनीहरूलाई अवैध रूपमा सुन ल्याएको भन्दै पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई 4 किलो सुनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायले बताउनुभयो। उनीहरू मुख्य सुन तस्कर नै हुन् या भरिया हुन् भन्ने बारेमा खुल्न नसकेको उपाध्यायको भनाइरहेको छ।
बाँकेको राप्ती सुनारे गाउँपालिका 8 बालापुरका स्थानीयवासीले सुरक्षित बासस्थानको माग गरेका छन्। बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षित बासस्थानको माग गरेका हुन्। स्थानीय देवबहादुर सिंहले निकुञ्ज क्षेत्रका बासिन्दाले सुरक्षित सुरक्षाको जोखिम खेप्नु परेको भन्दै सुरक्षित बासस्थानको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। वन्य जन्तुका कारण भौतिक सम्पत्ति र खेतीबाली नोक्सानी समेत हुने गरेको भन्दै स्थानीयले आफूहरूको समस्याप्रति तिनै तहका सरकार उदासीन रहेको गुनासो गरेका छन्। बाघ लगायतका वन्य जन्तुको जोखिम कम गर्न उचित पहल नभएको उनीहरूको भनाइ छ। बाघ तथा अन्य वन्य जन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम भोग्नु परेको उनीहरूले बताएका छन्। पछिल्लो 10 महिनामा पाटे बाघको आक्रमणमा परेर बाँके र बर्दियामा 7 जनाले ज्यान गुमाइसकेका छन्।
कञ्चनपुरको महाकाली नगरपालिका 3 चाँदनीका 22 वर्षका दीपक पन्तको हत्याको आरोपमा पक्राउ परेका 4 जनालाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले हत्याको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका 4 20 वर्षका मनिष नाथ, 22 वर्षका गणेश लुहार, 20 वर्षका रोशनी भनिने नवीन सिंहलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। मोटरसाइकल ओभरटेक गरेको न्यूमा विवाद हुँदा पन्तको हत्या भएको प्रहरीले बताएको छ। कञ्चनपुरका डिएसपी नरेन्द्र चन्दले घटनामा प्रयोग भएको चक्कु लगायतका सामग्री बरामद गरिएको बताउनुभयो।
सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बलात्कारको आरोप लागेसँगै सुनसरीको चत्रास्थित आश्रमबाट हराएका भनिएका उहाँलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको बताएको छ। गिरीमाथि कार्तिक 4 गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो। बलात्कार सम्बन्धी जाहेरीले जिल्लाले लिन नमानेपछि पीडित पक्षले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा पुगेर जाहेरी दिएको बताइएको छ। जाहेरीपछि सिआइबीको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो।
सल्यानमा खाद्यान्नको रूपमा बढी प्रयोग हुने धानको उत्पादन बढ्दा मकैको उत्पादन भने घटेको छ। कृषि विकास कार्यालय सल्यानले यो वर्ष 7078 हेक्टर क्षेत्रफलमा धान खेती गरेकोमा 29372 मेट्रिक टन धान उत्पादन भएको बताएको छ। गत आर्थिक वर्षभन्दा यस वर्ष 412 मेट्रिक टन उत्पादन बढी भएको कृषि विकास कार्यालयका रेशम बस्नेतले बताउनुभयो। यो वर्ष भन्ने उन्नत जात, मौसम अनुकूल र रोग किरा नलागेका कारण उत्पादन बढेको उहाँको भनाइ छ। यो वर्ष भने सल्यानमा मकैको उत्पादन घटेको छ। यो वर्ष 16,360 हेक्टरमा मकै लगाइएकोमा 60,257 मेट्रिक टन मात्रै मकै उत्पादन भएको बस्नेतले बताउनुभयो। पोहोर 62,145 मेट्रिक टन मकै उत्पादन भएको थियो। गत वर्षको भदौमा 1,888 मेट्रिक टन मकै कम उत्पादन भएको बस्नेतले बताउनुभयो।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाली महिला भलिबल टोली 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको सेमी फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवडहलमा हिजो भएको समूह चरणको खेलमा भारतले बङ्गलादेशलाई 3-0 सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमी फाइनल प्रवेश गरेको हो। लगातार दुई खेलमा जित निकाल्दै भारत समूह एबाट विजेताका रूपमा अन्तिम चारमा पुग्दा नेपालले उपविजेताका रूपमा सेमी फाइनलमा स्थान बनाएको हो। समूहको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई 3-0 सोझो सेटमा हराए पनि भारतसँग 3-0 नै पराजित भएको थियो। अब सेमी फाइनलमा श्रीलङ्का र मालदिव्समध्ये एक टोलीसँग नेपालले
यस्तै घरेलु मैदानमा भएको 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा भारतसँग 3-0 सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो। त्रिपुरेश्वर स्थित कवडहलमा सेमी फाइनल पुग्न जित्नै पर्ने दबावमा रहेको नेपाल भारतसँग 25-15, 25-13, 25-16 पराजित भयो। नेपालले बलियो मानेको भारत विरुद्ध कुनै पनि सेटमा चुनौती दिन सकेन। नेपालका लागि धनबहादुर भट्टले सर्वाधिक 7 अङ्क जोड्दा राजेन्द्र विष्टले 6 अङ्क बनाउनु भयो। नेपाललाई हराएसँगै भारत समूह एक उपविजेता बन्दै सेमी फाइनल पुगेको छ। यस समूहबाट बङ्गलादेश दुई खेलमा 2 अङ्क जोड्दै उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। पहिलो खेलमा नेपाल बङ्गलादेशसँग 2-3 सेटमा पराजित भएको थियो।
र सर्वाधिक पुरस्कार राशिको सहित स्मारकीय डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको खेल तालिका अनुसार मङ्सिर 28 गते हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड बोयज क्लब बीबीसी भिड्ने भएका छन्। दोस्रो दिन मङ्सिर 29 गते सङ्कटा र च्यासली क्लब तथा आर्मी र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुनेछ। यस्तै 30 गते सरस्वती युथ क्लब र एनआरटी तथा मनाङ र एपिएफ बीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणको अन्तिम दिन पुस 1 गते थ्रिस्टार क्लब र जावलाखेली युथ क्लब तथा नेपाल पुलिस र हिमालयन शेर्पा क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। यसपटकको लिग दशरथ रङ्गशाला र इन्फा कम्प्लेक्समा हुनेछ भने च्यासल मैदानलाई विकल्पका रूपमा राखिएको छ। लिगको नियमावली उपलब्ध नगराएको भन्दै लिगको सर्वाधिक सफल टोली मनाङ मर्साङदी एनआरटी र च्यासल युथ क्लबले पनि खेल तालिका सार्वजनिक कार्यक्रम बहिष्कार गरेका छन्। खेल खबरसँग लैला बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
लागु औषध चरेस सहित वीरेन्द्रनगरमा 3 जना पक्राउ। 1 किलो 930 ग्राम चरेस बरामद।
दैलेखको गुराँसे गाउँपालिका 4 मुङ्ग्रामा माइक्रो बस दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 15 जना घाइते।
एक प्रतिनिधि एक प्रदेश सदस्य सहित 52 स्थानीय तहको रिक्त पदको लागि आज उपनिर्वाचन हुँदै कर्णालीको हुम्ला र सल्यानमा मतदान हुने।
र नेपाली महिला भलिबल टिम दक्षिण एसियाली खेलकुदको सेमी फाइनलमा प्रवेश, पुरुष टिम भने प्रतियोगिताबाटै बाहिरियो। हस् तलिलाई बिहानको भेरी खबर सकियो। उहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।